رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا اور جو مجھ پر 10 مرتبہ درود پاک پڑھے اللہ پاک اس پر 100 رحمتیں نازل فرماتا اور جو مجھ پر 100 مرتبہ درود پاک پڑھے اللہ پاک اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کل بروز قیامت سب سے پہلے نماز کا سوال کیا جائے گا۔ اگر یہی صحیح ہوئی تو باقی اعمال بھی درست ہوں گے، اگر نماز ہی صحیح نہ ہوئی تو باقی اعمال بدرجہ اولا خراب ہوں گے۔ بندہ نماز پڑھتا ہے، اس کا نماز پڑھنا اپنے رب سے ایک تعلق ہے کہ وہ رب کی اطاعت کرتا ہے، اس کا ذہن اللہ پاک کی فرما برداری کا ہے، اللہ پاک کی اطاعت کا ہے، اللہ پاک کی عبادت کا ہے، اللہ پاک کی باتوں کو عملی طور پر قبول کرنا ہے۔ دنیا میں ہم دیکھتے ہیں لوگ مختلف سوچوں کے ہیں، لوگ مختلف اذہان کے ہیں، لوگ مختلف قبیلوں کے ہیں، لوگ مختلف علاقوں کے ہیں، لوگوں کی رنگ و صورت، خوراک، لوگوں کی رہن سہن کے معاملات الگ ہیں، مگر بنیادی طور پہ لوگ دو طرح کے ہیں۔ ایک دین ہی سے بیزار ہے جو کمیونسٹ ہوئے، ایک وہ ہے جو رب تعالی پر ایمان رکھتے ہیں، دین پر عمل کرتے ہیں، مانتے ہیں، تسلیم کرتے ہیں۔ اور پھر اس رب تعالی پر ایمان رکھنے والے بھی مختلف ہیں، بعض وہ ہیں جو حضور انور علیہ الصلوۃ والسلام کو جیسا ماننے کا حکم ہے ویسا نہیں مانتے، اور عاشقان رسول ایسے ہیں جو حضور علیہ الصلوۃ والسلام پر ویسا ہی ایمان رکھتے ہیں جیسا ایمان رکھنے کا حکم ہے۔ مگر فرق کیوں ہے؟ یہ مسلمان ہے جو اللہ کو بھی مانتا ہے، دین کو بھی مانتا ہے، حضور کو بھی مانتا ہے، مگر ایک مسلمان نماز پڑھنے والا ہوتا ہے، ایک مسلمان نماز سے دور ہوتا ہے، ایک مسلمان اللہ کی عبادت میں مشغول ہوتا ہے، ایک عبادت الہی سے غافل ہوتا ہے۔ آخر فرق کیوں ہے؟ ایک شخص کو اللہ پاک پر کامل یقین ہوتا ہے اور وہ اس کی رحمت، اس کی قدرت کو اس کو سمجھتا ہے، اپنی بے بسی، اپنی لاچاری کو سمجھتا ہے، اسے پتا ہوتا ہے کہ اس عبادت میں میرا بھلا ہے، اور وہ جانتا ہے کہ دنیا سے بڑھ کر ایک زندگی ہے۔ ہم ماں کے پیٹ میں تھے، چھوٹا سا پیٹ تھا، چھوٹا سا پیٹ تھا، یہ ہماری دنیا تھی۔ جب ہم دنیا میں آئے تو دنیا بہت وسیع ہے، اور جب ہم عالم برزخ میں جائیں گے تو یہ دنیا مثل ماں کا پیٹ ہوگی اور عالم برزخ بہت وسیع ہوگا۔ تو انسان جسے ادراک ہے کہ یہ زندگی کچھ بھی نہیں ہے، زندگی پر جب تک بندے کا تکیہ نہ ہو وہ آخرت کی تیاری اس زندگی کے اندر کرے گا۔ دوسری بات، نماز پڑھنی ہے، عبادت کرنی ہے، مگر جیسے نماز پڑھنے کا حکم ہے ویسے پڑھنی ہے. آپ کی میری مرضی سے نہیں پڑھنی، اللہ رسول کے حکم کے مطابق پڑھنی ہے. جب اللہ رسول کے حکم کے مطابق پڑھنی ہے تو سیکھنا پڑے گا، تو جاننا پڑے گا. یعنی میں اپنے رب کو راضی کرنے کے لیے نماز پڑھ رہا ہوں، تو میرے رب کا حکم میرے لیے کیا ہے وہ حکم جان تو لوں، پھر جان کر اس پر عمل کروں تاکہ رب پاک کو میں راضی کر سکوں. تو نماز پڑھنی ہے، اور جیسے پڑھنے کا حکم ہے ویسے پڑھنی ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. میٹھے میٹھے اسلامی بھائیوں، ہر عاقل و بالغ مسلمان مرد و عورت کے لیے طہارت کے وہ احکام سیکھنا فرض عین ہے جن سے نماز درست ہو سکے. سلسلہ چل رہا ہے کپڑے پاک کرنے کا طریقہ، اس کا موضوع امیر السنت کا رسالہ ہے. ہم چل رہے تھے بنیادی طور پر کچھ باتوں کی طرف. ایک یہ کہ نمازی کا بدن، لباس اور جس جگہ نماز پڑھ رہا ہے وہ تمام جگہ نجاستوں سے پاک ہونی چاہیے. ہم نے بدن اور جسم پر کتنی مقدار لگ جائے اس کا بیان کیا. آج ہمارا موضوع ہے کہ نماز جس جگہ پڑھنی ہے اس کے پاک ہونے کا کیا مطلب ہے. تین باتیں، جس جگہ نماز پڑھ رہے ہیں وہ، اور بدن و لباس، ان تین چیزوں کا پاک ہونا ضروری ہے. بدن لباس کی وضاحت ہم پہلے کر چکے. آج ہم نماز پڑھنے جس جگہ پر، مصلی ہوتا ہے آپ کے گھر میں؟ مصلی ہوتا ہے؟ ویسے ایک بات بیان کی جائے، جس جگہ نماز پڑھی جائے وہ پہاڑی ہو، چوٹی ہو، غار ہو، مزار کے قرب کی مسجد ہو، جس جگہ نماز پڑھی جاتی ہے اسے مصلی کہتے ہیں. ہمارے ہاں تو وہ جائے نماز کو مصلی کہا جاتا ہے. تو مصلی نماز پڑھنے کی جگہ کو کہتے ہیں. تو آج آپ کو مصلی کے مسائل بتانے، نماز پڑھنے کی جگہ کے. جس جگہ نماز پڑھ رہا ہے اس جگہ کا ہر قسم کی نجاست سے پاک ہونے کی وضاحت. جس جگہ نماز پڑھنے اس کے طاہر، پاک ہونے سے مراد مواضع سجود و قدم، جسم کے جن حصوں پر سجدہ کیا جاتا ہے کا پاک ہونا ہے. جس چیز پر نماز پڑھتا ہو اس کے سب حصے کا پاک ہونا شرط صحت نماز نہیں. کیا مطلب ہوا دکھائیے. یہ دیکھیے، یہ پیر نظر آ رہے ہیں آپ کو. دیکھیے پیر جو ہے یہ پورے کھڑے ہوئے پیر ہیں. سجدے میں جو پیر لگاتے وہ بھی دکھائیے. سجدے میں جو انگلیوں کے پنجے صرف لگے ہوتے ہیں، سجدے کے اندر جو پیر پورا مڑ جاتا ہے، یہ دیکھ رہے ہیں آپ. یہ پیر کی جو صرف اگلی انگلی ہے نا، سجدے کے وقت تو صرف اگلی انگلی لگتی ہے، لیکن نماز کے اندر پورا قدم لگایا جاتا ہے. بھائی آپ پنجوں کے بل نماز پڑھتے ہیں یا پیروں پر کھڑے ہوتے ہیں؟ پیروں پہ کھڑے ہوتے ہیں نا. تو جس جگہ آپ نے نماز پڑھنی ہے وہ جگہ پاک ہوگی، تو یہ قدم کی پوری جگہ جس کے اوپر قدم ہوتا ہے وہ پاک ہوگی. آپ نے دونوں پیر رکھے، اس کے بعد کیا رکھتے ہیں زمین پر آپ؟ گھٹنے. دکھائیے بھائی گھٹنے. یہ رک جائیے. دیکھیے پیر دو رکھنے کے بعد یہ اب گھٹنوں کا مقام ہے. گھٹنوں کا جو مقام یہ ہے یہ بھی پاک ہوگا. دو جگہ پیر کی آپ دیکھ چکے اور دو جگہ آپ گھٹنوں کی دیکھ چکے. پہلے پورے پاؤں کی جگہ پاک ہونی چاہیے، پھر دونوں گھٹنے کی جگہ پاک ہونی چاہیے. دو جمع دو چار. ہاتھ کے یہ دونوں مقام یہ بھی پاک ہونے چاہیے، یہ ہوگا چھ. لیکن اب بھی کچھ باقی ہے. سجدے میں کیا لگاتے ہیں بھائی؟ پیشانی تو لگی ہی نہیں. جی آ جائیے. جی یہ حصہ جو پیشانی کا ہے، جو زمین پر لگ رہا ہے، یہ حصہ بھی پاک ہونا چاہیے. سات جگہ پاک ہونی چاہیے. جہاں دامن وغیرہ لگتا ہے وہ پاک ہونا ضروری نہیں ہے. پیشانی پاک جگہ ہے اور ناک نجس ناپاک جگہ، تو نماز ہو جائے گی کہ ناک درہم سے کم جگہ پر لگتی ہے، اور بلا ضرورت یہ بھی مکروہ ہے. آپ نے درہم کی جو مقدار پچھلے سلسلے میں دیکھی تھی، ہتھیلی خوب بچھی ہوئی ہو اور پانی جو ٹھہر جائے. آپ کی ناک اتنی بڑی ہے؟ ناک ویسے اونچی بہت ہوتی ہے لیکن اتنی بڑی نہیں ہوتی کہ ایک درہم جیسی پھیلی ہوئی ہو. تو کیا آپ کی ناک ایک درہم جتنی ہے؟ जो सजदे में लगेगी जगह, दोबारा दिखाइए सजदा जो कर रहे हैं, ये नाक का बहुत अच्छा अंदाज है। और इसमें देखिए नाक, यहां एक जुमला एक बात बड़ी प्यारी आ गई, नाक देखिए ये जितना हिस्सा लगा हुआ है ये मुकम्मल नहीं है एक दिरहम की वजह, सिर्फ नाक का जो हिस्सा लग रहा है वो एक दिरहम से कम है। और एक दिरहम से जब नाक कम है और एक दिरहम नापाकी होती है, तो अगर नाक की जगह पर नापाकी सूखा हुआ कपड़ा नापाक है और सजदा कर लिया, पेशानी पाक जगह पर है, तब भी नमाज हो जाएगी। और ये बड़ी प्यारी नाक दबाई हुई है इन्होंने, आपकी नाक है, नाक पर हाथ रखेंगे ना हिलाएंगे नाक हिलेगी, नोक से हिलाएंगे हिलेगी, ऊपर से हिलाएंगे उंगलियां हिलेंगी नाक नहीं हिलेगी। ये हिस्सा जो है ना ये हड्डी है, इस जगह हड्डी है, ये वाली हड्डी सजदे में लगानी होती है, बीच की हड्डी लगानी होती है। अब देखिए जो सजदे में नाक लगी है, आपने नाक का ऐसा हिस्सा देखा जिसके अंदर बीच में जो हड्डी है वो दब रही है और यही दबानी होती है। अच्छा ये बताइए नाक की नोक जो है ये बाहर होती है या ये वाली हड्डी बाहर होती है? नाक की नोक बाहर है और ये हड्डी अंदर है, तो नाक की नोक इसलिए दबानी होती है कि ये वाली हड्डी लग जाए, क्योंकि जो पहले बाहर है वो पहले लगेगी और बाद में ये हड्डी लगेगी। तो नाक की नोक लगाना हदफ नहीं है, हदफ ये हड्डी है। अगर सजदा करने में दामन वगैरह नजिस जमीन पर पड़े तो मुजिर नहीं। ये दामन देखिए घुटनों से आगे दामन है, ये हिस्सा अगर नापाक है, नापाक का मतलब यहां समझ लें खुश्क नापाक जगह, ये नहीं है कि पूरा गीला पेशाब किया हुआ बच्चे ने और आप नमाज पढ़ने के लिए आ गए और दामन पड़ गया तो नमाज आपकी क्या होगी, आपका कपड़ा ही नापाक हो जाएगा। खुश्क हिस्सा हो गया है और आपने उसके ऊपर पढ़ ली है तो जाए नमाज आपका यहां से नापाक है। जमीन जो पाक नापाक के मसाइल है वो आगे आएंगे, या मुसल्ले की मैंने बात की है, तो अब ये हिस्सा अगर नापाक पोर्शन पर पड़ भी गया तब भी नमाज हो जाएगी। एक पांव के नीचे कदरे दिरहम से ज्यादा नजासत हो तो फिर अब इस सूरत के अंदर आपकी नमाज नहीं होगी। अगर मुसल्ले पे खड़े और एक दिरहम से ज्यादा है, एक दिरहम से बचना वाजिब और एक दिरहम से कम हो तो बचना सुन्नत है। ये देखिए ये हिस्सा एक दिरहम से ज्यादा इन्होंने गोल दायरा रखा हुआ, पैर का एक अच्छा खासा हिस्सा इसके अंदर है, पूरा पैर नहीं है, एक दिरहम से ज्यादा हो मुसल्ले पर आप खड़े हुए हैं तो अब आपकी नमाज नहीं होगी। यूं ही अगर दोनों पांव के नीचे थोड़ी थोड़ी नजासत है कि जमा कर एक दिरहम से ज्यादा हो जाए तब भी नमाज ना होगी। हमने आपको कपड़े के अंदर मुतफर्रिक जगह मुख्तलिफ जगहों पे लगी हुई नापाकी की जगह दिखाई थी, उसी तरह पैर का मामला होगा। और अगर एक कदम की जगह पाक थी और दूसरा कदम जहां रखेगा नापाक है, इसने उस पांव को उठाकर नमाज पढ़ी हो गई, पैर खड़ा कर यानी ये पोजीशन थी, ये दो पांव यहां रखे हुए हैं, अब उसने क्या किया कि एक पांव उठा लिया और एक पांव पर नमाज पढ़ ली, ये दो थे एक पांव उठा लिया और ये जगह नापाक थी, तो अब एक पैर पे खड़े होकर इस तरह अगर नमाज पढ़ ली नमाज हो जाएगी। बगैर जरूरत एक पांव पर खड़े होकर नमाज पढ़ना मकरूह है। अगर नजासत कदरे माने से कम है, जब भी मकरूह है, फिर निजासत गलीजा बकदरे दिरहम है तो मकरूह तहरीमी और इससे कम है तो खिलाफ सुन्नत। ये बात तो आपको पहले बयान कर दी गई, ना नमाजी का बदन नापाक होगा, ना नमाजी का लिबास नापाक होगा, ना जिस जगह नमाजी नमाज पढ़ रहा है वो जगह नापाक होगी। जिस जगह नमाजी नमाज पढ़ रहा है उससे मुराद ये है कि पूरा कदम रखा जाता है, पूरा कदम जहां रखते हैं वो दो जगह, दोनों घुटनों की जगह, दोनों हाथों की जगह और पेशानी का जो हिस्सा लगता है सजदे में वो जगह, और नाक का सभी पाक होना चाहिए। अलबत्ता अगर नाक ऐसी जगह पर, सिर्फ नाक ऐसी जगह पर है जो नापाक जगह है, वो नमाज हो जाना अलग बात है, मगर ये जगह भी पाक होनी चाहिए, जिन जगहों पर सजदा किया जाता है और जो आपके पैर वगैरह की जगह है वो। अब अगर एक दिरहम की मिकदार, जैसे नजासत गरीजा है, वो एक दिरहम से ज्यादा है कपड़े पर, बदन पर, या सजदा जिन जगहों, जो जगह बताई गई है उन जगहों पर, तो नमाज नहीं होगी। और पूरा नेट एक दिरहम है तो नमाज मकरूह तहरीमी वाजिबुल इआदा, यानी जिस कपड़े पर एक दिरहम है तब भी, बदन पर एक दिरहम है तब भी, और जिस जगह सजदा किया जाता है वहां पर अगर नजासत गलीजा, बड़ी नजासत एक दिरहम की मिकदार है, तो नमाज मकरूह तहरीमी होगी। और अगर कम है, एक दिरहम नहीं है, एक दिरहम से कम है, तब भी नमाज खिलाफ सुन्नत होगी। खाना हम अच्छा खाते हैं, अपने लिए उम्दा चीजें पसंद करते हैं, तो नमाज भी उम्दगी से अदा कीजिए और नमाज के मसाइल को भी सीख लीजिए। अमीर अहले सुन्नत का नमाज का अमली तरीका ये आपको www.ilyaskadri.com पर हासिल हो सकता है। अमीर अहले सुन्नत का नमाज, वुजू का तरीका, तयम्मुम का अमली तरीका www.ilyaskadri.com के जरिए आप हासिल कर सकते हैं, देख सकते हैं। देखना भी चाहिए और अपने मदनी मुन्नों को भी दिखाना चाहिए कि शुरू से इनको नमाज का शऊर पैदा हो। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबिजिल अमीन सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम। आखिर में नारा लगाएंगे आप, फैजान नमाज सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
कपड़े में रखूं साफ तो दिल को मेरे कर साफ, मौला तू मदीना मेरे सीने को बना दे।